नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2079 साल चैत 29 गते बुधबार, वैशाख कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार अप्रेल महिनाको 12 तारीक सन् 2023, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौं। अर्थतन्त्र विघटनको आशंका निवारण शीर्षकमा छापिएको खबर हो यो। अर्थतन्त्र विघटनको दिशातर्फ जान्छ कि भन्ने आशंका निवारण हुँदै गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 57 वार्षिक साधारण सभाका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्र पूर्णत संकटमुक्त नभए पनि सुधारोन्मुख रहेको बताउनु भएको हो। समग्रमा अहिले हामी शंकाबाट सुधारको बाटोतर्फ हिँड्दैछौं भन्ने चित्र देखिँदैछ, उहाँले भन्नुभयो। आन्तरिक र बाह्य दुवै कारणले अर्थतन्त्र निकै ठूलो दबावमा परेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। आफ्ना यसअघिका दुई कार्यकाल राजनैतिक स्थायित्वमा केन्द्रित भए पनि अहिलेको कार्यकाल आर्थिक स्थायित्वमै केन्द्रित हुनुपर्ने चुनौती रहेको उहाँको भनाइ थियो। यसका लागि राजनैतिक र निजी क्षेत्रको प्रभावकारी सम्बन्ध आवश्यक रहेको उहाँले बताउनुभयो। अर्थतन्त्रमा अहिले देखिएका समस्यालाई सबै पक्षसँग छलफल गरेर समाधान गर्ने प्रयत्न भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो। फेरिएको परिस्थितिमा राज्यको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई गति दिनेतर्फ लैजान्छौं, उहाँले भन्नुभयो। निजी क्षेत्रले भोगेको समस्या समाधान गर्न बैंकको ब्याजदर कम गर्ने, लगानीको स्थिति सुधार गर्नेतर्फ छलफल बढ़ी केन्द्रित भएको उहाँले बताउनुभयो। यसैबीच आन्तरिक अर्थतन्त्रमा दबाव कायमै रहेको समयमा बाह्य क्षेत्रमा भने क्रमिक सुधार आइरहेको छ। यो खबर पनि गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा छापेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2079-80 आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले शोधनान्तर स्थिति, विदेशी मुद्रा संचित, रेमिट्यान्स आप्रवाह र व्यापार घाटा जस्ता क्षेत्रमा क्रमिक सुधार आएको देखाएको छ। मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तर्गणना हुने शोधनान्तर स्थितिमा नेपाल बचतमा देखिएको छ। तथ्याङ्क अनुसार आठ महिनासम्म नेपालको शोधनान्तर स्थिति 1,40,11 करोड़ रूपियाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति 2,58,64 करोड़ले घाटामा थियो। प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति तथा अन्य व्यवस्थापनका उपकरण सही ढंगले परिचालन गरेकाले क्रमिक सुधार आइरहेको उल्लेख गर्नुभयो। अर्थतन्त्र विघटनको आशंका निवारण शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। प्रमुख राजनैतिक दलहरू संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनमा सहमति जुटाउने प्रयासमा लागेका छन्। सहमति जुटाउन सभामुख देवराज घिमिरेको पहलमा मंगलबार उहाँकै निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ। 28 जना सांसदले पीड़ितका आवाजलाई सम्बोधन गर्दै संशोधन दर्ता गरेका छन्। विधेयक सदनबाट संसदीय समितिमा छलफल गरी टुंगो लगाउने वा सदनबाट सिधै अघि बढ़ाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। तर समितिमा गए पनि प्रमुख दलका शीर्ष नेता बाहेक अन्यले यो विषयलाई टुंगोमा पुर्याउन नसक्ने हुँदा साझा सहमति खोजेरै जानुपर्ने प्रधानमन्त्री दाहालको जोड़ छ। छलफलमा प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्न नहुने बताउनुभयो। संक्रमणकालीन ऐन संशोधन विधेयकमा सहमतिको प्रयास नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। स सबैभन्दा ठूलो पार्टीलाई बाहिर राखेर बनाएको सरकार लामो समय टिक्ला भन्ने कसैलाई थिएन। हतारमा अर्को गठबन्धन बन्यो, त्यो पनि हतारमै टुट्यो, फेरि अर्को गठबन्धन तयार भयो। यसैबीच राष्ट्रपति उपराष्ट्रपति सभामुखको चुनाव सकियो, संसदले प्रतिनिधि सभा संचालनको नियमावली पनि पारित गर्यो। सरकार निर्माणका बेला आर्थिक क्षेत्रका धेरै कहाली लाग्दा समाचार बाहिरिएका थिए। निर्यात भन्दा आयातमुखी अर्थतन्त्र भएकाले पनि सबै आत्तिएको अवस्था छ। आज नेपालमा मात्रै होइन, विश्वव्यापी रूपमा आर्थिक मन्दी छ। अमेरिका युरोप जस्ता देशको आर्थिक नीति खलबलिन लागेको छ। विदेशमा दिएको ऋण नउठेर चीनको अवस्था त्यस्तै छ। यस्तोमा नेपालको आर्थिक नीतिलाई सबल र सक्षम बनाउनु सरकारको पहिलो कर्तव्य हो। त्यसलाई जग हाल्ने काममा सरकार लागेको छ। राजनीतिक स्थिरताको अनुभूति अहिलेसम्म गराउन सकेका छैनौं। संसदले लय लिइसकेको छैन। सभामुख र उपसभामुखले आफ्नो भूमिका कसरी प्रस्तुत गर्ने भन्नेमा अझै अलमल छ। हामी वास्तवमै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताप्रति प्रतिबद्ध छौं भन्ने अनुभूति दिन सकेका छैनौं। यद्यपि राजनैतिक पार्टीलाई सन्तुलनमा राख्ने काम भएको छ। पहिलो पार्टीको राष्ट्रपति, दोस्रो पार्टीको सभामुख, तेस्रो पार्टीको प्रधानमन्त्री बन्नु भएको छ। अन्य पार्टीलाई पनि समेटेर लैजाने परम्पराको विकास भएको छ। हाम्रो राजनीति अलि अपरिपक्व भएकाले छेडछाड चलि नै रहेको छ। सांसद रामहरि खतिवडाको भनाईलाई अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग 2 करोड़ घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कड़ा कार्यवाही गरे कोर टीम खुलासा गर्ने चेतावनी दिएका छन्। अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले त्यस्तो चेतावनी दिएका हुन्। समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब 1 घण्टा सोधपूछ गरेको थियो। बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेका थिए। मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टीमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका छन्। समितिका एक सदस्यले जानकारी दिए कार्यवाही भए कोर टीम खुलासा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठको चेतावनी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। बैतडी र दार्चुला जिल्लाको यात्रा गाड़ीमा गर्दा करिब 2 दिन लाग्छ। बैतडीबाट बझाङ पुग्न पनि गाड़ीमा 1 दिन लाग्छ, तर सुदूरपश्चिमका बैतडी, दार्चुला र बझाङ जिल्लाका 4 वटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी भने 1 जना कर्मचारीमा छ। बैतडी र दार्चुला जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जंगबहादुर थापालाई बैतडी स्थित भवन डिभिजन कार्यालय र बझाङको पूर्वाधार विकास कार्यालयको पनि जिम्मेवारी थपिएपछि उहाँका अफिस 3 जिल्लाका 4 पुगेका हुन्। बझाङ 1 दिन बसेर उहाँ भोलिपल्ट दार्चुलाको स्थलगत कार्यालयमा पुग्नुहुन्छ। त्यहाँका योजना हेरेर उहाँ पूर्वाधार विकास र भवन डिभिजन कार्यालय बैतडी पुग्दा 4 दिन बित्छ। होटलमा खाना खाएर रात बेरात गाड़ीमा दगुड्दा जंगबहादुरले राम्ररी सुत्न नपाएको कैयौं रात भइसकेको छ। उहाँ दार्चुला र बझाङको कार्यालयका योजना हेरेर मंगलबार बैतडी आइपुग्नु भएको छ। राति नहेडे अर्को जिल्लाको काम गर्न भ्याई नभ्याई हुने भएकाले दौड़धूप गरिरहेको थापाले बताउनुभयो। जंगबहादुरलाई 4 कार्यालय गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। वैवाहिक बलात्कारको आरोपमा जिल्ला न्यायाधीश भुवन गिरी काठमाण्डुबाट पक्राउ परेका छन्। न्यायाधीश गिरीकी पत्नीले आफ्नो इच्छा विपरीत यौन सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। सोही कारण न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। वैवाहिक बलात्कार आरोपमा न्यायाधीश पक्राउ नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। चुनावमा भोट बटुल्ने उद्देश्यले सम्भाव्यता अध्ययन बिना बनाइएको विमानस्थलमा राज्यको लगानी त भएको छ तर उडान नहुँदा बजेट मात्र खेर गएको छ। काठमाण्डु सहित देशभर 52 विमानस्थल छन् जसमध्ये 19 बन्द छन्। चालू अवस्थामा 33 मध्ये 20 विमानस्थल दुर्गम तथा हिमाली भेगका छन् तर त्यहाँ पनि कहिले जहाज आउने हो यकिन हुँदैन। काठमाण्डु विराटनगर र जनकपुर उडान हुने ओखलढुङ्गाको रूम्जाटार विमानस्थल 3 वर्ष यता बन्द छ। धावन मार्ग कालोपत्रे भएपछि सातामा एउटा उडान हुँदै आए पनि कोविड महामारी शुरू भए यता बन्द भएको हो। 2026 पिलाटस पोर्टरले अवतरण शुरू गरेको यहाँ 2031 नियमित उडान भएको थियो। ओखलढुङ्गाको सुनकोसीमा पुल नबनुन्जेल विमान उड़िरहेकै थियो। 7 वर्ष अघि सुनकोशीको पक्की पुल बनेपछि हवाई यात्रु घटे। मध्य पहाड़ी राजमार्गको ट्र्याक खुलेपछि राजधानी जान बाटो छोटियो। विमानस्थल बन्द भएपछि हाल नागरिक उड्डयन कार्यालय सहयोगी राजकुमार राईले कुरिरहेका छन्। पर्यटकीय मौसमका बेला सोलुखुम्बुका विमानस्थलमा मौसम प्रतिकूल हुँदा यहाँ हेलिकप्टर आकस्मिक अवतरण हुने गरेका छन्। त्यस्तै ओखलढुङ्गाको खिजी देम्बामा 13 वर्ष लगाएर कच्ची धावन मार्ग निर्माण सकिएको चण्डेश्वरी विमानस्थलमा 3 वर्ष अघि परीक्षण भयो तर उडानले निरन्तरता पाएन। कालोपत्र गरिएका खोटाङका 3 विमानस्थल मध्ये रावावेसी 3 स्थित लामीडाँडा विमानस्थल 2.5 वर्षदेखि बन्द छ। परीक्षणपछि विमानस्थल बन्द भएको रावावेसीका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो। विमानस्थल बनाउने होड बजेट मात्रै उड्यो। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। संचार र प्रविधिको अभूतपूर्व विकाससँगै खबरहरूको आदान प्रदानमा भौतिक माध्यमको प्रयोग लगभग अन्त्य भइसकेको छ। चिठी पत्र पठाउने चलन नगर्नेछ। जरूरी कागज पत्रको आदान प्रदान भए पनि त्यसका माध्यम आधुनिक छन् तर प्रविधिको विकासले अस्तित्व संकटमा पुगिसकेको हुलाक सेवामा भने ढुकुटीबाट वार्षिक 3.5 अर्ब खर्च भइरहेको छ जबकि हुलाकको वार्षिक आमदानी भने 28 करोड़ मात्रै छ। हुलाक सेवा विभागको विवरण अनुसार हुलाक सेवा अन्तर्गत अहिले 17,152 दरबन्दी छ। त्यसमा स्थायी दरबन्दी 6,294 छ। त्यस्तै 3,074 हुलाक प्रतिनिधि 3,024 पत्र वितरक र 4,760 डाकवाहक सहित अतिरिक्त हुलाकतर्फ 10,858 जना दरबन्दी छ। हुलाक सेवा अन्तर्गत कार्यरत मध्ये 2,541 जना त निजामती सेवाकै छन्। अहिले हुलाकले मूलत टिकट बिक्री पार्सल पुस्तक पत्र पत्रिका लगायतका वस्तु आदान प्रदान गर्छ। त्यसलाई विभागले रजिस्ट्री स्मल प्याकेट पार्सल बुक पोस्ट पत्र पत्रिका शीर्षक अन्तर्गत राखेको छ। हुलाक सेवालाई सुधार गर्न र समय सापेक्ष परिष्कृत गर्ने सन्दर्भमा पछिल्ला 4 वर्षमा 2 कार्यदल बनिसकेका छन् तर सुधारको प्रयत्न भने भएको देखिँदैन। अस्तित्वको संकटमा हुलाक आमदानी 28 करोड़ खर्च 3.5 अर्ब नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा थुप्रियो 12 टन फोहोर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। काठमाडौँ महानगरपालिकाले शनिबारदेखि शीतल निवास सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब 12 टन फोहोर थुप्रिएको छ। देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएर बसेको छ, जबकि गृह मन्त्रालय आफैले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने 25 बुधे सूचीको 14 बुधामा फोहोर मैला संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ। सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयले आफ्नै परिसर नजिकैको पुतली बगैंचामा फोहोर थुप्रिँदा पनि कुनै प्रतिक्रिया जनाउन सकेको छैन। राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा थुप्रियो 12 टन फोहोर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको खबर हो। यो फोहोरकै प्रसंगलाई राजधानी दैनिकले पनि अग्रपृष्ठमा छापेको छ। बालिनलाई सरकारले किन गरायो सचेत शीर्षकमा सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको छ। मंगलबार बसेको मन्त्री परिषदको बैठकले काठमाडौँ उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न नगर प्रमुख शाहलाई सचेत गराउने निर्णय गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले शीतलन निवास बालवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाण्डु महानगरपालिकाका नगर प्रमुख शाहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न सचेत गराउने निर्णय भएको बताउनुभयो। सिंहदरबार बालवाटार शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाण्डु महानगरका प्रमुख शाहको घोषणा नीतिगत व्यवस्था विरूद्ध रहेको उहाँले बताउनुभयो। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू गोर्खापत्र दैनिकले ब्याजदर घट्ने विश्वास शीर्षकमा सम्पादकीय बनाएको छ। बैंकहरूले वैशाख 1 गतेदेखि नयाँ ब्याजदर लागू गर्नेछन्। यसले बैंक तथा वित्तीय संस्थाबाट लिइने ऋणको ब्याजले थला पार्यो भने व्यवसायको गुनासोको सम्बोधन आरम्भ हुनेछ। अघिल्ला वर्षदेखि तरलता अभावसँगै कोविड महामारीले गलाएको आर्थिक क्षेत्र विस्तारै बौरिन लाग्दा बाह्य क्षेत्रको दबदबा पर्यो। गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। राजधानी दैनिकले कोरोनाको प्रसंगलाई सम्पादकीय बनाएको छ। कोरोना संक्रमण भयावह हुन नदिउँ शीर्षकमा त्यस्तै अन्नपूर्ण पोस्टले जनशक्ति पलायनको प्रसंगलाई अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ। जनशक्ति पलायनको तितो तथ्याङ्क शीर्षकमा भने नागरिक दैनिकले फोहोर नउठेको प्रसंगलाई सम्पादकीयमा छापेको छ। फोहोर नउठाउने गलत निर्णय शीर्षकमा त्यस्तै गरेर कारोबार दैनिकले राजस्व बढ़ाओ शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा गोर्खापत्र दैनिकले अग्र पृष्ठमा पहरो फुटाउने फाइल नै हरायो शीर्षकमा खबर बनाएको छ। विस्फोटक पदार्थको अभावमा पहाड़ फोर्न नसक्दा नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ। पुलसँगै रहेको पहाड़ काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारूदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ़ मुगलिन सड़क आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो। मेसिनले पहाड़ काट्न नसकिने अवस्था भयो, त्यो चट्टान काट्न विस्फोट नै गराउनुपर्छ, तर विस्फोटक पदार्थ लिन माग गरिएको अनुमतिको फाइल नै सदर भएको छैन। उहाँले भन्नुभयो, नारायणगढ़ मुगलिन सड़क दिउँसो 4 घण्टा रोकेरै मेसिनले चट्टान काट्न लाग्दा पनि नसकिएपछि बारूदको खोजी भएको हो। पहरो फुटाउने फाइल नै हरायो गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। कान्तिपुर दैनिकले सीमा क्षेत्रमा भारतीय तरकारीको विषादी परीक्षण शीर्षकमा भित्री पृष्ठमा खबर छापेको छ। सरकारले आयातित र स्वदेशमा उत्पादित तरकारी एवं खाद्य पदार्थमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ। मन्त्री परिषद अन्तर्गत विषयगत समितिको प्रस्तावना मंगलबार मन्त्री परिषद बैठकले जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको हो। यसअघि सरकारले 2077 सालमा स्याउ केरा करेला भन्टा बन्दा गोबी भिण्डी आलू र टमाटरमा मात्र विषादीको अधिकतम सीमा तोक्न खाद्य पदार्थ पदार्थको गुणस्तर निर्धारण आदेश स्वीकृत गरेको थियो। अब भने आयातित एवं स्वदेशी सबै तरकारी र खाद्यान्नको विषादी सीमा तोकिने भएको हो। सीमा क्षेत्रमा भारतीय तरकारीको विषादी परीक्षण गरिने शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा बाह्य क्षेत्र सहज आन्तरिक अर्थतन्त्र दबावमै शीर्षकमा खबर बनाएको छ। गत आर्थिक वर्ष 2078-79 शुरूदेखि नै निकै दबावमा रहेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले निकै सहज अवस्थामा आइपुगेको छ। गत साउन भदौदेखि सुधार देखिन थालेको बाह्य क्षेत्र फागुन मसान्तसम्म आउँदा सहज अवस्थामा आएको हो नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।